ما شاء الله لا حول ولا قوة إلا بالله العلي الكبير. حسبي الله ونعم الوكيل ونعم المولى ونعم النصير. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الصلاة والسلام والتحية والإكرام على النبي الأمي العربي المكي المدني الرسول المصدق المحمود الأحمد أبي القاسم محمد.
اللهم صل على محمد وآل محمد
وآل الطيبين الطاهرين المعصومين المظلومين. بارك الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين: بسم الله الرحمن الرحيم. هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون. صلوات على محمد وعلى آله.
اللهم صل على محمد وعلى آله.
پچھلی گفتگو میں بات یہاں تک پہنچی تھی کہ سوال کا جو دروازہ 25 سال تک بند تھا، اسے مولا متقیان علی بن ابی طالب نے پہلے دن پہلے خطبے میں آواز دی: سلومی سلومی، سوال کرو سوال کرو. یہ وہ بند دروازہ تھا جسے مولا نے کھول دیا. اگر یہ دروازہ بند رہتا تو عقل کا دروازہ بھی بند ہو جائے. اس لیے کہ سوال اور عقل لازم و ملزوم ہے. سوال وہی پیدا ہوگا جہاں عقل ہے. جہاں عقل ہے ہی وہاں سوال کیا پیدا ہوگا؟ وہاں سوال کیا پیدا ہوگا؟ سوال وہی پیدا ہو کر دیا. سوال کا دروازہ بند ہو گیا تو عقل کا دروازہ بند ہو جائے گا. تو ایک طرف یہ کہا گیا سوالوں کی دعا، اور دوسری طرف یہ کہا گیا کہ مذہب کے بارے میں سوچنا اور فکر کرنا، بحث کرنا، مباحثہ کرنا سب حرام ہے. سب حرام ہے. دین کو ماننا ہے تو ویسے مانو جیسے دیہات کی جاہل بوڑھی عورت مانتی. عقیدہ ہونا چاہیے. عقیدہ اگر ہے تو سب کچھ صحیح ہے، اور عقیدہ نہیں ہے تو کچھ بھی صحیح نہیں ہے. عقیدے پہ اس قدر زور دیا گیا، اس قدر زور دیا گیا، یہاں تک کہا گیا، اور بڑے بڑے جوغادری جو علم کے سلسلے میں مشہور ہیں انہوں نے کہا ہے کہ ساری حقیقتیں آپ ان سے نہیں سمجھ میں آتی. اصل چیز جو ہے وہ عقیدہ ہے. عقیدہ کیا ہے عزیز احمد گرامی؟ قرآن مجید میں کہیں عقیدے کا ذکر نہیں ہے. یہ لفظ کہیں استعمال ہی نہیں ہوا ہے. آپ کا لفظ استعمال ہوا ہے. آپ کا مطلب ہے عہد کرنا، معاہدہ کرنا. عقیدے کا لفظ نہیں استعمال ہوا ہے. اب کیا استعمال ہے آپ باتیں بتاؤ گے؟ پہلے مثال دے دوں کہ عقیدے میں اور علم میں کیا فرق ہے. قرآن نے جہاں کہا ہے وہی علم کا، علم حاصل کرو، علم حاصل کرو، علم حاصل کرو. اللہ کی معرفت حاصل کرو. علم اور عرفان دونوں کا مفہوم ایک ہے. علم حاصل کرو. علم کے لیے بار بار پیغام دیا ہے، اور غور کرو اور فکر کرو اور تعقل سے کام لو. بلکہ ہر حکم جو قرآن دیتا ہے، ہر حکم دینے کے بعد وہ کہتا ہے عقل سے کرو، کام لو، عقل اپنی استعمال کرو. کیا تم اپنی عقل استعمال نہیں کرو گے؟ کیا عقل سے کام نہیں لو گے؟ عقل سے کام لو تاکہ تم کو علم حاصل ہو. علم حاصل کیسے ہوتا ہے؟ عقل کے ذریعے حاصل ہوتا ہے. علمی ہی عقلی ہی ہے جو علم کے ذریعے، معلوم کے ذریعے مجهول کو معلوم بنا لیتی ہے. یعنی ایک چیز معلوم ہے، اس کی روشنی میں دوسری چیز معلوم کر لیتی ہے. دو چیز معلوم ہو گئی تو تیسری چیز عقل معلوم کر لیتی ہے. عقل بڑھتی چلی جاتی ہے. عقیدہ کسے کہتے ہیں؟ میں آپ کو بتا رہا ہوں. فرض کیجئے میرے سر میں درد ہے، میں نے ٹائگان لیا، آپ نے کھایا. آپ نے کہا جناب یہ کیا کھایا؟ میں نے کہا ٹیبلٹ ہے، اس کو کھا لیا. कहा क्यों खाया? कहा सर में दर्द हो रहा है। कहा इससे दर्द अच्छा हो जाएगा? मैंने कहा बेशक। अब आपने कहा कि ये आपका अफीदा है तो मैं क्या कहूँगा? मैं कहूँगा नहीं, मेरा अफीदा नहीं है, मेरा इल्म है। ये मेरा इल्म है। मैं ट्रेन में बैठा हुआ जा रहा हूँ, आपने कहा कहाँ जा रहे हैं? कहीं जा रहा हूँ। आपने कहा कहाँ बैठे? मैंने कहा ट्रेन में। कहा क्यों? मैंने कहा मुझे फला शहर में जाना है। तो कहा यहाँ क्यों बैठे हैं? मैंने कहा ये हमको वहाँ पहुँचाएगी। आपने कहा ये आपका अकीदा है? मैंने कहा अकीदा नहीं है तो मेरा इल्म है। अब आप समझ गए? अब आप समझ लीजिए, जब हम कहते हैं अल्लाह एक है, ये हमारा अकीदा है कि इल्म है? ये अकीदा है या इल्म है? कुरान ने कहा है अगर समाज के कहने पर, माँ बाप के कहने पर, पड़ोसी वालों पड़ोस वालों के कहने पर अगर तुमने मान लिया तो ये दीन तुम्हारा दीन नहीं है। तुम्हें मानना खुद सोच समझ के मानो। तुम्हें मानना है तो सोच समझ के मानो। तो अकीदा ने गिरामी वो अकीदा। अकीदा क्या है? फला रोड़े पर अगर चले जाइए अजमेर शरीफ में और फला एक दरख्त उसकी पत्ती खा ले अगर कोई औरत, अगर उसके विलादत नहीं होती तो अल्लाह उसे औलाद दे देगा, उस पत्ती के असर से उसको औलाद मिल जाएगी। हमने कहा कि ये आपका अकीदा है? लिहाजा बिल्कुल मेरा पक्का अकीदा है। अब आप खुद सोच लीजिए कि समाज में कहाँ कहाँ लफ्ज अकीदा इस्तेमाल होता है और कहाँ कहाँ लफ्ज इल्म इस्तेमाल होता है। कुरान ने कहीं लफ्ज अकीदा नहीं इस्तेमाल किया है, हर जगह इल्म है। इल्म हासिल करो, इल्म हासिल करो, इल्म हासिल करो। और इल्म कैसे हासिल होगा? अब के जरिए हासिल होगा। इल्म अब के जरिए हासिल होगा। मुसलमानों ने सवाल का दरवाजा बंद किया था तो आखिर का भी दरवाजा बंद कर दिया। अब आखिर में सारी फरियाद कर रही थी, फरियाद कर रही थी, मगर अखल कामिल जो दीन का मुहाफिज था वो अपनी जगह पर देख रहा था, देख रहा था। मौलाए मुत्तकियान ने अपना काम बंद नहीं किया था, पैगाम देते थे वही मस्जिद नबी में बैठे हुए, अखल का पैगाम दे रहे थे और आज तक महफूज है। हमारे यहाँ हदीस की जितनी किताबें हैं उसमें पहला बाब जो है बाबुल अखल है। ये पहला बाब जो है किताब पर, जैसे उसूल काफी है, आप उसे खोलिए, उसमें नमाज है, रोजा है, हजर खाकर सारी चीजें हैं, अकीदे की बहुत सी बातें हैं। मगर जब आप खोलेंगे उसे तो पहले सफ़े पर जो लिखा होगा वो लिखा होगा बाबुल अखल, यानी हमारे यहाँ मजहब का दरवाजा जो है वो अखल है। मजहब का दरवाजा अखल है, बाबुल अखल। अब आपने खोला वहां, अब अखल के बारे में मासूमी का कौल है। पैगंबर इस्लाम ने इरशाद फरमाया हजरत आदम जिस जमीन में भेजे जाने लगे तो अल्लाह ने तीन चीजें रख दी उनके सामने, हया दीन अक्ल, का इसमें से कोई एक उठा के ले जाओ तुम्हारे काम आएगी दुनिया में। तो हजरत आदम तो अकल कुछ तो थी, इसलिए कि आदम थे, आदमी थे, अल्लाह के खलीफा अल्लाह ने बनाया था अपना, उन्होंने अकल ले लिया। जब अकल ले के चले तो दीन भी पीछे पीछे चला और हया भी पीछे पीछे चली। अल्लाह के नबी ने कहा तुम दोनों क्यों आ रहे हो? कहा ये तो हम लाजिम व मंदूब है, जहाँ अकल होगी वहीं हम। हया ने कहा जहाँ अकल होगी वहीं हम होंगे। दीन ने कहा जहाँ अकल होगी वहीं हम होंगे। मौलाए मुत्तकियान ने कहा लमन ला अकल लहू ला दीन ला, जहाँ अकल नहीं है वहाँ दीन भी नहीं है। सूरत में दीजिए मोहम्मद व आले मोहम्मद दरवाजा तो बंद है, कुछ सोचना नहीं है, खाली अकीदा काम कर रहा है। अल्लाह ने कहा है बैठता है तो बैठता है। अल्लाह के हाथ बहुत बड़े हैं, बहुत फैले हुए हैं। कुरान की आयत है उनका है, अल्लाह के हाथ भी उनका बिल्कुल है, उनका उंगलियां भी होंगी उनका, हाँ बिल्कुल है। अब एक हदीस गढ़ ली गई कि जब रसूलुल्लाह मेराज पर गए तो अल्लाह ने रसूलुल्लाह के कांधे पर हाथ रख दिया, और अल्लाह ने हाथ रख दिया, जब हाथ रख दिया तो उंगलियों की ठंडक महसूस हुई। ये हदीसों की किताबों में ये लिखा हुआ है। ये बेअक्ली शुरू हो गई, ये बेअक्ली शुरू हो गई। 25 साल तक ये होता था, अब 25 साल के बाद मौलाए मुत्तकियान जब आए हैं, अच्छा ना आते तो क्या होता, आप अपनी जगह पर सोचिए, अगर ना आते तो ये 25 साल वाली तारीख जो है वो आगे बढ़ती रहती। अब ये मौलाए मुत्तकियान है जो जिनके लिए मशहूर है, दूसरों ने गैरों ने कहा है कि जहाँ खड़े हो जाते थे इल्म का दरिया बहने लगता था, चारों तरफ से इल्म के सोते फूट जाते थे जहाँ भी खड़े होते थे, मैदान जंग में खड़े हैं किसी ने सवाल कर दिया वहां भी जवाब दे रहे हैं, वहां भी जवाब तलवार रोक के जवाब दे रहे हैं। तो ये अकल और सवाल का दरवाजा अली इब्ने अबी तालिब ने खोला। अकल का मतलब हो सकता है कोई कह दे कि साहब अकलें जो हैं वो तो कई अलग अलग होती हैं, जैद की अकल अलग है, बकर की अलग है, फला की अकल अलग है। अच्छा अगर है ऐसा कि सबकी अकल अलग है, तो जब कुरान कहता था कुफार और मुश्रिकीन से कि अपनी अकल से काम लो, क्यों नहीं मानते हैं? अपनी अकल इस्तेमाल करो, अपनी अकल से काम लो, या अकलून ताकलून या उलिल अलबाब, कदम कदम पे कुरान कह रहा है। तो वो कुफार फौरन पलट के कहते हैं काम तो ले रहे हैं आप, वो आपकी अकल है, ये हमारी अकल है, आपके असल में अल्लाह समझ में आता होगा, हमारी अकल में नहीं समझ में आता, हमारी समझ में नहीं आता। मगर वो भी जानते थे कि अकल में तादुद नहीं है, अकल मुतअद्दिद नहीं होती, एक ही अकल है, खा वो जैद की अकल हो चाहे वो बकर की अकल हो, काम लेने में फर्क हो सकता है, कोई अकल से काम लेता है कोई नहीं लेता है, कोई किसी को मौका मिलता है किसी को नहीं मिलता, और अकल काम का अकल को काम पे कैसे लाया जाता है, गौर फिक्र के जरिए, किसी को गौर फिक्र का वक्त मिलता है किसी को नहीं मिलता, जैसे आज का समाज है, आज की दुनिया है, उस मोड़ पर इंसानियत को पहुंचा दिया है कि सब कुछ है इंसान के पास, गौर फिक्र करने का वक्त नहीं है, गौर फिक्र करने का वक्त नहीं, जिसे देखिए सब कुछ है मगर वक्त रोना रोना, ऐसा वक्त नहीं, अरे साहब वक्त नहीं, चाय की कप हाथ में लिया, बिस्किट का पैकेट दूसरे हाथ में लिया, गाड़ी में आगे बैठ गए, गाड़ी भी चल रही है, चाय भी पी रहे हैं, नाश्ता भी कर रहे हैं, औरतें अपना आईना वाइना लेके जो कुछ कंघी उंगी होती है वो बैठ जाती है, क्यों? वक्त नहीं है साहब, वक्त नहीं है, थके थकाए आज सो गए। गौर और फिक्र के लिए वक्त निकालना इबादत है। इमाम ने कहा एक लम्हे की फिक्र हजार सदी के जिक्र से ज्यादा कीमती है, इसलिए कि फिक्र की कीमत ही उस वक्त बढ़ती है जब फिक्र किया जाए, और फिक्र करेगा आदमी तो मंदिर में पहुंच जाएगा, तो हकीकत तक पहुंच जाएगा। दुश्मनान आले मोहम्मद जानते थे कि अकल का दरवाजा खुला नहीं कि दुनिया पहुंच जाएगी आले बैत के दरवाजे पर, इसे बंद करो जिस तरह से भी बंद हो सके। हर दौर में, हर दौर में ऐसे लोग पैदा हुए, मसलन अशरिये पैदा हुए, उन्होंने कहा कि फलसफे के पीछे नमाज पढ़ना जायज नहीं है, मुतकल्लिमीन के पीछे नमाज मत पढ़ो, मुतकल्लिम कहते हैं गौर व फिक्र करके बहस करने वाले, इल्म कलाम जानने वाले, यानी इल्म इलाहियात जानने वाले। तो ये अकल है, अकल है क्या फर्क, इसमें तादुद नहीं है, क्योंकि अकल दूसरी उनकी अकल दूसरी, बिल्कुल मायत है, जैसे हिसाब, हिसाब है, फर्ज कीजिए कि एक लड़के को हिसाब दिया गया लगाने के लिए, उसने लगाया, मैंने देखा, मैंने कहा हिसाब गलत है, उसने कहा आपका हिसाब गलत होगा, मेरा वाला सही है, तो आप उससे ये कहेंगे भाई हिसाब मेरा तेरा नहीं होता, हिसाब तो एक ही है, हिसाब तो एक ही है, चाहे तुम लगाओ चाहे मैं लगाऊ, चाहे तुम लगाओ चाहे मैं लगाऊ, उसी तरह अकल एक ही है, चाहे आप इस्तेमाल करें चाहे मैं इस्तेमाल करूं। आइंस्टाइन ने कहा, आइंस्टाइन ने कहा कि जिंदगी की तौजीह तो की जा सकती है, अकल की तौजीह नहीं की जा सकती, ये कहां पैदा होती है, कैसे पैदा होती है, मगर हम इतना जानते हैं कि इंसान लेके आया है अकल, और उसमें तादुद नहीं है, और उसकी कोई मादी तौजीह नहीं की जा सकती, इसका ताल्लुक मादे से है ही नहीं, इसका ताल्लुक मादे से ही नहीं, अकल का जो फैसला है वो हर एक की अकल का फैसला है, दो लोग चार हो गए अकल का फैसला है, अब कोई जोड़ता रहे, जो भी जोड़ेगा दो दो चार होंगे। एक ऐसा आदमी भी जिसने कभी 1 करोड़ रुपए नहीं देखे हैं, उससे कहिए भाई 1 करोड़ रुपए और 1 करोड़ रुपए अगर मिलाए जाए तो कितने हो गए, फौरन कहेगा 2 करोड़। आपने तजर्बा किया है, कहा तजर्बा तो नहीं किया, मगर हमारी अकल यही कहती है, अकल यही कहती है, और यही सबकी अकल कहेगी, यही तो हमका फैसला एक होगा तो नहीं होगा। جس طرح میت کا فیصلہ، حساب کا فیصلہ، ریاضی کا فیصلہ ایک ہوتا ہے، دو نہیں ہوتا. ایک سوال دیجئے، 100 طالب علم ہیں، 100 اسٹوڈنٹ آگے بیٹھے ہوئے ہیں اور آپ نے ان کو دے دیا ایک سوال حساب کا، ایک سوال دے دیا اور آپ نے مجھے اطلاع دی کہ 100 کے 100 طالب علم جو ہیں انہوں نے بالکل صحیح جواب دیا، تو میں فوراً کہوں گا، قسم کھا کے کہوں گا، ممبر کی قسم کھا کے کہہ سکتا ہوں کہ اگر 100 کے 100 طالب علموں نے صحیح جواب دیا ہے تو سب کا جواب ایک ہی ہوگا. اور اگر آپ نے کہا کہ سب نے غلط جواب دیا ہے تو ہم نے کہا سب کا الگ الگ ہوگا، سب کا الگ الگ ہوگا، اس لیے کہ باطل کی ہزار شکلیں ہیں، آپ کی تو ایک ہی شکل ہے. باطل کی ہزار شکلیں ہیں، اقبال نے کہا بدلتے رہتے ہیں انداز کوفی و شامی، حقیقت ابدی ہے مقام شبیری. مقام شبیری جو ہے وہ تو ایک ہے، وہ نہیں بدل سکتا. باطل کی ہزار شکلیں، ہزار شکلیں، ہزار شکلیں. اور یہی بات محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، اولنا محمد وسطنا محمد وآخرنا محمد، یعنی ہمارا سب کا سب محمدی ہے، اس میں کوئی فرق نہیں ہوتا. روح محمدی ایک پیکر بدل دے جاتے ہیں، وہی روح محمدی علی میں تھی، وہی روح محمدی حسن میں تھی، وہی روح محمدی حسین میں تھی، اور وہی امام ضرور العابدین علیہ الصلوۃ والسلام میں تھی. درود بھیج دیجیے آپ حضرات، ایک ہی ہوگا نا. اور سمجھ لیجیے، ایک سیدھی لائن جو ہے، دو نقطے بنائیے آپ، دو پوائنٹ، ایک وہاں ایک وہاں کا آپس پر. میں نے کہا ایک سیدھی لائن کھائی دیجیے، ایک سیدھی لائن کھائی دیجیے. آپ نے ایک سیدھی لائن کھائی دی، بالکل صراط مستقیم جسے عربی میں کہتے ہیں. اور ہمارے پرانے زمانے میں جب حساب لگا کی اصطلاحیں تھیں، اس میں خط مستقیم کہتے تھے. خط مستقیم ایک کھائی دیا، میں نے کہا ایک اور کھائی دیجیے. تو آپ کیا کہیں گے؟ آپ کہیں گے آپ کو نہیں کھینچا جا سکتا، خط مستقیم تو ایک ہی ہوگا، خط مستقیم ایک ہی ہوگا. اب جتنی لکیریں کھینچیں گے وہ ٹیڑھی ہو جائے گی، سیدھی لکیر جو ہے وہ ایک ہی ہوگی، چاہے بال برابر کا فرق ہو. ایسے 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 ملاتے جائیے، سینکڑوں لکیریں، ہزاروں اور کروڑوں اربوں لکیر کھینچ دیجیے گا اس دائرے میں، مگر سیدھی لکیر ایک ہی ہے. اسی لیے صراط مستقیم ایک ہی ہے عزیزان گرامی، وہی صراط مستقیم ہے جس کے لیے ہم دعا کرتے ہیں، اہدنا صراط المستقیم، صراط الذین انعمت علیہم، ان کا راستہ جن پر تو نے نعمتیں نازل کی ہیں. اور باقی وہ جو راستے سینکڑوں کی تعداد میں ہو گئے ہیں، وہ ظالمین کا نکالا ہوا راستہ ہو یا مغلوبین کا نکالا ہوا راستہ ہوگا، تو لطف دیجیے محمد و آل محمد، محمد نکالا ہوا راستہ. تو عزیز نے کہا کہ یہاں تک تو آپ بات سمجھ گئے، عقل میں کوئی فرق نہیں ہے. اگر تھوڑی دیر کے لیے آپ یہ فرض کر دیں کہ میرے پاس جو عقل ہے وہ اور ہے اور آپ لوگوں کے پاس جو عقل ہے وہ اور ہے، تو آپ نہ سننے کے لیے بیٹھیں گے، نہ میں بولنے کے لیے آؤں گا یہاں. میں یہ کہوں گا کہ میرے پاس جو عقل ہے ان لوگوں کے پاس نہیں ہے، بولنے سے تو کوئی فائدہ نہیں. اس کا مطلب آپ میری بات سمجھ رہے ہیں، اس کا مطلب یہ ہے کہ میں بھی اسی عقل سے کام لے رہا ہوں، آپ بھی اسی عقل سے کام لے رہے ہیں. اور اگر آدمی عقل سے کام نہیں لے گا تو اس کی سمجھ میں کچھ نہیں آئے گا. عقل سے کام کیسے لیا جاتا ہے؟ عقل جب کام کرتی ہے تو اسی کو کہتے ہیں منطق. ہمارے یہاں اسی کو منطق کہتے ہیں، انگریزی میں اسے لاجک کہتے ہیں. مگر عقل سے کام لینا ہے، اچھا آئیے کام دیجیے. ایک خاتون ایک خادم کے دربار میں پہنچی، انہوں نے کہا تم نے میرا باپ مجھ سے جو چھین لیا ہے وہ میرے باپ نے مجھے دیا تھا، میرے باپ نے مجھے دیا تھا. حاکم نے کہا کیا غلط کہتی ہے، آپ کے والد ابن الربیع نے وہ باپ ہمیں دیا تھا، ہمیں یعنی ہماری پوری قوم. اب عقل کے سامنے میں نے یہ سوال رکھا کہ بھائی بتاؤ اب کیا فیصلہ کیا جائے، وہ بھی بہت بڑے بزرگ ہیں اور یہ خاتون جو ہے یہ اپنے باپ کی اکلوتی بیٹی ہیں، آپ نے کہا کہ دیکھو یہ مثلث ہے اور اس مقدمے میں تین افراد ہیں، ایک باپ والا مالک، ایک اس کی بیٹی اور ایک حاکم۔ اس کے بارے میں کیا جانتے ہو تم؟ ہم نے کہا جو باپ والا مالک ہے، باپ کا وہ مالک جو تھا وہ دنیا کا سب سے سچا انسان تھا، جس کی صداقت کی گواہی اللہ نے دی، جس کی صداقت کی گواہی قدرت نے دی، جس کی صداقت کی گواہی دشمنوں نے دی ہے، جس کی صداقت کی گواہی خون کے پیاسوں نے دی ہے۔ سورج مشرق سے مغرب کی طرف سے نکل سکتا ہے مشرق کے بجائے، مگر غلط بیانی کا اس کی طرف شائبہ بھی نہیں کیا جا سکتا۔ کہا کہ تین صورتوں کے علاوہ، عقل کہتی ہے تین صورتوں کے علاوہ کوئی چوتھی صورت نہیں ہے، یا تو باپ والے نے، جس کا باپ تھا اس نے اپنی بیٹی سے کچھ کہا اور اپنے دوست سے کچھ کہا، بیٹی سے کہا یہ باپ میں تمہیں دے رہا ہوں، اور ان سے کہا یہ باپ میں تمہیں دے رہا ہوں، تمہاری قوم کو دے رہا ہوں، یعنی جھگڑا لگایا باپ والے نے۔ عقل کہتی ہے کہ تین میں سے ایک قصوروار ہے، اگر انہوں نے بیٹی سے کچھ کہا اور دوست سے کچھ کہا تو فتنہ انہوں نے معاذ اللہ پیدا کیا ہے، ان دونوں کا کوئی قصور نہیں۔ اب ہم نے گواہیاں دے دی، خبریں دے دی کہ اس سے زیادہ سچ دنیا میں نہیں ہے، تو آپ یہی کہیں گے کہ اگر اس سے زیادہ اچھا انسان کوئی پیدا نہیں ہے دنیا میں تو اب دو ہی بچتے ہیں، یا یہ غلط بیانی کر رہے ہیں یا وہ غلط بیانی کر رہے ہیں، یا یہ غلط بیانی کر رہی ہیں یا وہ غلط بیانی کر رہے ہیں۔ دیکھیے آپ نے کیسے فیصلہ کر دیے، اس کے علاوہ کوئی دوسرا فیصلہ نہیں ہو سکتا، اس کے علاوہ دوسرا فیصلہ نہیں ہو سکتا۔ اب ہم نے کہا جو خاتون آئی ہیں اس کے بارے میں باپ کے مالک نے، جو اس خاتون کے مالک ایک بزرگوار تھے، انہوں نے کہا ہے کہ میری بیٹی جو ہے وہ میرا جز ہے، میری بیٹی میرا جز ہے، میں اس سے ہوں، وہ مجھ سے، وہ طہارت کی اور عصمت کی اس منزل پر فائز ہے جہاں کوئی دوسرا نہیں ہو سکتا۔ جب صداقتوں کا قافلہ لے کے گئے تو اسے لے کے گئے، جب صداقتوں کا کاروں کی منزل آئی تو اسے لے کے گئے، اور ہر جگہ ایک صداقتوں کو ثابت کرنے کے لیے جب مجلس میں اعلان کیا اس کی طہارت و صداقت کا تو آیت تفسیر نازل ہوئی، اور جب جلوس میں لے کے گئے تو آیت مبالغہ نازل ہوئی۔ وہ غلط بیانی تو کر ہی نہیں سکتی، اب عقل کہے گی، اب اس کے لیے ان کے بارے میں نہیں پوچھے گی، تیسرے صاحب جو بچ گئے وہ کہے گی کہ جب وہ کوئی غلطی نہیں کر سکتے اور یہ غلطی نہیں کر سکتی تو تین میں کوئی نہ کوئی ایک قصوروار ضرور ہے، لہذا اب ادھر جائزہ لینے کی ضرورت نہیں ہے۔ ہم نے کہا تھا عربوں آدمی انہیں سچا کہتے ہیں، عربوں آدمی سچا کہتے ہیں، عقل کہے گی عربوں سچا کہتے ہیں، مگر عقل کا فیصلہ غلط نہیں ہو سکتا، عقل کا فیصلہ غلط نہیں ہو سکتا کبھی نہیں۔ بس عزیزان گرامی یہی ہے عقل کا فیصلہ، اور ہر آدمی کو اللہ نے عقل دی ہے، وہ غور کر کے سوچ کے مسئلے پر پہنچ سکتا ہے۔ یہاں تک تو ہم آپ کو لے آئے، اب ذرا اور ذرا دو قدم آگے بڑھ جائیں گے، دو قدم آگے بڑھ جائیے، اپنا جائزہ بھی لیجیے، اسی عقل سے لیجیے جس عقل سے ہم نے دین کو سمجھا ہے۔ ہمارا دین جو ہے وہ دین عقل ہے، دین عقل، اور جنہوں نے عقل سے رشتہ توڑا اور انہوں نے ایک ہونک دین بنا لیا، جب جو بھی چاہا کہنا شروع کر دیا، عرش جو ہے وہ سورج چاندی کا بنا ہوا ہے، اس پہ ہیرے جڑے ہوئے ہیں، اتنے فرشتے اٹھائے ہوئے ہیں، اللہ بیٹھتا ہے تو اس پہ آواز آتی ہے، اور کبھی اٹھتا ہے کبھی بیٹھتا ہے، ہمارے یہاں نہ اٹھتا ہے نہ بیٹھتا ہے، کائنات کا ہر ذرہ اس کا عرش ہے۔ معصوم کی دعا ہے وسیع کرسی السماوات والارض، اس کی کرسی ساری زمین آسمان کو گھیرے ہوئی ہے، اس کا مطلب ہر جگہ اس کی کرسی ہے، کرسی اس کے عدل کی علامت ہے، تاب اس کے اقتدار کی علامت ہے، یہ صرف علامت ہے جسے اللہ نے کرسی کہا تخت کا عرش کا یہ علامت ہے ہمیں سمجھانے کے لیے, اس کے اقتدار کو سمجھانے کے لیے, اس کی حکومت کو سمجھانے کے لیے, اس کی طاقت کو سمجھانے کے لیے, اس کی قدرت کو سمجھانے کے لیے. مگر جب عقل آدمی نہیں استعمال کرے گا تو یہی سب احمقانہ باتیں آئیں گی, اور آئیں گی تو اس کا جواب کچھ سمجھ میں نہیں آئے گا, اس کا جواب کچھ سمجھ میں نہیں آئے گا. وقت زیادہ نہیں ہے میرے پاس, عقل کے سلسلے میں مجھے گفتگو کرنی چاہیے. عقل دیکھیے نہ چھوٹی ہوتی ہے نہ بڑی ہوتی ہے, نہ لمبی ہوتی ہے نہ ناٹھی ہوتی ہے, کچھ نہیں. اور یہی عقل ہی ہے کہ جو آدمی کو آدمی بناتی ہے. اگر عقل نہیں ہے تو آدمی نہیں ہے, عقل نہیں ہے تو آدمی نہیں ہے. ڈارون نے کہہ دیا کہ یہ آدمی پہلے مینڈک تھا, بلکہ ایک کیڑا تھا, اس سے مینڈک بنا, مینڈک جو ہے وہ بندر بنا, بندر جو ہے وہ بن مانس بنا, بن مانس جو ہے جنگلی انسان بنا, اور جنگلی انسان جو ہے وہ آج کا انسان بن گیا, آج کا انسان بن گیا. مگر یہ نہیں بتایا کہ یہ عقل کہاں سے آ گئی اور کب آئی, عقل کہاں سے آ گئی اور کب آئی. مگر ساری دنیا اس کے پیچھے چلی جا رہی ہے کہ صاحب اس نے کہا ہے, ارتقا کا نظریہ دیا ہے. ارتقا کا نظریہ تو ہمارے پاس نہیں ہے, مگر ہمارا نظریہ یہ ہے کہ آدمی پہلے دن آدمی تھا. اور ارتقا کا مطلب یہ نہیں ہے کہ وہ بیٹھک سے آدمی بن گیا ہے, ارتقا کا مطلب یہ ہے کہ اللہ نے اسے زمین میں بھیج دیا. خالی زمین تھی, پہاڑ تھے, دریا تھے, اس نے اس زمین کو سجایا, جس کے لیے شاعر نے کہا تو گل آفریدی ایاب آفریدم, تو شب آفریدی چراغ آفریدم, تو سہراؤ تو بیابانو سہراؤ دشت آفریدی, گلستانو گلزارو باغ آفریدم. تو نے مٹی بنائی تھی, میں نے پیالہ بنا لیا اس سے. تو نے رات پیدا کی تھی, میں نے رات کے لیے چراغ بنا لیا. تو نے صحرا پیدا کیا تھا, میں نے اسے گلزار اور باغ بنا لیا. یہ ارتقا ہے, یہی انسان ارتقا کرتا چلا جا رہا ہے. اچھا میں نے کہا کہ چلیے ڈارون کی تھیوری یہ مان لیجیے. کیسے مان لے, کیوں مان لے؟ کہنے لگے صاحب اس کے سارے ڈھانچے رکھ دیے برابر سے, یہ مینڈک کے ہڈیوں کا ڈھانچہ ہے اور یہ اس کا اور یہ اس کا, اور سب میں مماثلت پائی جاتی ہے, اور صاف اندازہ ہوتا ہے کہ یہ ترقی کر کے یہ بن گیا, یہ ترقی کر کے یہ بن گیا, یہ ترقی کر کے یہ بن گیا. میں نے کہا اچھا میں بھی ایک تھیوری رکھتا ہوں. میرے سامنے ایک چھکڑا ہے جس میں گدھا لگتا تھا. پہلے زمانے میں ایک پٹرا ہوتا تھا, اس میں باندھ دیا جاتا تھا, وہ لے کے چلتا تھا, اس میں پتھر رکھ دیا جاتا تھا. اس کے آگے ایک بیل گاڑی ہے جس میں بیل لگتے تھے, اس کے آگے ایک ٹمٹم ہے بگھی جس میں گھوڑے لگتے تھے, جس میں بادشاہ لوگ سواری کرتے تھے, اور اس کے آگے ایک کار کا ڈھانچہ کھڑا ہوا ہے, اور پھر اس کے آگے ایک ہوائی جہاز ہے. میں نے کہا معلوم ہوتا ہے یہ چھکڑا جو ہے ترقی کرتے کرتے جو کمزور تھے وہ چھکڑے کے چھکڑے رہ گئے, جو نہ مضبوط تھے وہ ترقی کرتے گھوڑا گاڑی بن گئے, اور جو گھوڑا گاڑیوں میں جو کمزور تھی ویسی رہ گئی گھوڑا گاڑی میں, گھوڑا گاڑی بگھی کی بگھی, اور جو نہ مضبوط تھی وہ کار بن گئی, اور کاروں میں بھی جو کمزور تھے وہ کار ہی رہ گئی. جو ذرا طاقتور تھی, یہی تو تھیوری ہے اس کی نا, جو ذرا طاقتور تھی وہ ہوا ڈوڑنے لگی, ہوا ڈوڑنے لگی تو ہوائی جہاز بن گئی. کہہ لگا صاحب کیسی بات آپ کر رہے ہیں. میں نے کہا کیوں, جیسے وہ تھیوری ہے ویسے یہ تھیوری ہے. تو یہی کہیں گے یہ بچے ہیں کہ صاحب اس کے تو ہمارے باپ ہمارے چچا ہمارے دادا گواہی دے رہے ہیں, ان کے سامنے بیل گاڑی بنی ہے, ان کے سامنے ہوائی جہاز بنا ہے, ان کے سامنے کار بنی ہے. ہم نے کہا بھائی تو انسانوں کی بھی گواہی دینے والے 124,000 انبیاء گزر چکے ہیں, اور وہ ڈارون سے کہیں زیادہ سچے تھے. انہوں نے بتایا آدمی پہلے دن بھی آدمی تھا, آج بھی آدمی ہے, بندر پہلے دن بھی بندر تھا, آج بھی اتنا ہی بندر ہے جتنا پہلے دن بندر تھا, اس میں ذرا بھی تبدیلی نہیں ہوئی. اس 10,000 سال کی تاریخ انسانوں کی ہے, 10,000 سال میں کچھ تو تبدیلی ہو گئی ہوتی کسی بندر میں, کسی ایک بندر میں تبدیلی ہو جاتی. تو یہ اس کا مطلب یہ ہے کہ دیکھیے قیاس جو ہے اس کا مطلب عقل نہیں ہے, تھیوری اسے کہتے ہیں, اس کا مطلب ہے قیاس, عربی میں اسے کہتے ہیں قیاس. ہمارے یہاں قیاس نہیں ہے. تو بہت سے لوگ کہہ دیا کرتے ہیں کہ صاحب قیاس میں عقل میں فرق کیا ہے, اور لوگوں کے یہاں ماخذ شریعت کے جو ہیں وہ قرآن ہے, حدیث ہے, اجماع ہے اور قیاس ہے. ہمارے یہاں ماخذ جو ہے وہ قرآن ہے اور حدیث ہے اور عقل ہے اور اجماع ہے. تو ہمارے یہاں عقل ہے تو بہت سے لوگ کہتے ہیں صاحب قیاس اور عقل میں فرق کیا ہے؟ قیاس اور عقل میں یہی فرق ہے, عقل جو فیصلہ کرتی ہے وہ قطعی ہوتا ہے, اس کو کوئی توڑ نہیں سکتا. عقل کہتی ہے کمان سے ایک تیر رہا ہوگا تو ایک ہی طرف جائے گا, دو طرف نہیں جائے گا, ایک ہی طرف جائے گا دو طرف نہیں جائے گا. یہ عقل کا فیصلہ کبھی غلط ہو ہی نہیں سکتا, کبھی غلط ہو ہی نہیں سکتا. جس کو نبی سچا بنا کے دنیا کے سامنے پیش کر دیں گے وہ کبھی غلط بیانی کر ہی نہیں سکتا. جو نبی کے کاندھے پر چڑھ جائے گا اس سے بڑا دنیا میں کوئی ہو ہی نہیں سکتا, اس سے بڑا دنیا میں کوئی ہو ہی نہیں سکتا. آپ زیادہ سنجیدہ ہو گئے, قطع سن لیجیے. عجب بلندی پہ اللہ کے ولی پہنچے, قدم بڑھائے سرے آیت جلی پہنچے, خود اپنے دوست پہ کیسے کوئی قدم رکھ دے, وہاں نبی بھی نہ پہنچے جہاں علی پہنچے. مگر یہ عقل کے خلاف نہیں ہے, تو یہ عقل کا فیصلہ ہے. آپ غلط کر دیجئے اس کو, بڑے بڑے مولانا لوگوں کو بلا لیجئے, غیے صاحب اتنا بڑا غلو کیا ہے قیام آدمی نے, کہہ رہے ہیں جہاں علی پہنچے وہاں نبی نہیں پہنچے, مگر وہ آگے عقل کے ذریعے غلط کر دیں. کیا کہہ رہے ہیں؟ یہی تو کہا ہے میں نے کہ خود اپنے دوست پہ کیسے کوئی قدم رکھ دے, وہاں نبی بھی نہ پہنچے جہاں علی پہنچے, وہاں نبی بھی. ہم نے یہ تو نہیں کہا کہ علی جو ہے وہ نبی سے بڑھ گئے, نبی ہی کو معیار عظمت بنایا ہے, نبی ہی کو معیار فضیلت بنایا ہے, نبی ہی کو پیمان فضیلت بنایا ہے, اس میں ہم توڑ رہے ہیں. جو جتنا تل جائے, کسی کو نبی نے باہر نکال دیا مذہب سے, اب وہ ہمارے نزدیک اس کی کوئی حیثیت نہیں ہے. جسے کاندھے پہ بٹھا لیا, جسے گود میں اٹھا لیا, جسے ہاتھوں پر بلند کر دیا, اب وہ اس کا انکار ہم کریں تو کیسے کریں؟ ہماری عقل اس پر راضی نہیں ہے. درود بھیج دیجئے محمد و آل محمد. سلسلے میں گفتگو ہوتی رہے گی, مگر اس کو بہرحال رکھیے کہ ہمارا مذہب مذہب عقل ہے, ہمیں بالکل ہوش اور حواس کے ساتھ کام کرنا چاہیے. ہم اہل بیت سے محبت کرنے والے ہیں, محبت کا بھی فیصلہ ہمیں عقل ہی سے کرنا چاہیے. عقل سے پوچھنا چاہیے کہ محبت کہتے کس کو ہے, محبت کہتے کس کو ہے. اگر عقل سے کام نہیں لیں گے تو کچھ سمجھ میں نہیں آئے گا. اچھا ایک مثال دوں, میں ایک بستی میں گیا, ایک صاحب تھے, انہوں نے کہا بازار جا رہا ہوں, میں نے کہا جائیے. انہوں نے پھیلا لیا, بازار گئے اور اس تھیلے میں بہت سا سامان بھر کے لائے, بازار سے بھرا ہوا تھیلا ہے بالکل, اٹھا کے لائے. جب لے آئے تو ہم نے دیکھا کہ اس میں کھانے پینے کی بھی چیزیں ہیں, کپڑے بھی ہیں, کھلونے بھی ہیں بچوں کے لیے, مٹھائیاں ہیں, ساری چیزیں ہیں جو روز کی زندگی کی چیزیں ہیں, پورا تھیلا بھرا ہوا ہے. لا کے رکھ دیا. ہم نے کہا کتنی قیمت خرچ ہوئی؟ کہا قیمت تو میں نے دی ہی نہیں. میں نے کہا کیوں؟ کہلے کچھ نہیں, موقع مل گیا مجھے ذرا سا, دکاندار دوسری طرف گھوما اور سناٹا ہوا, میں نے بھر لیا اپنا تھیلا, کچھ اس دکان سے کچھ اس دکان سے کچھ اس دکان سے اٹھا لایا ہوں. اب میں نے کہا بستی والوں سے, بھائی یہ کون ہے تمہاری بستی میں؟ سب یہی کہیں گے صاحب چھوڑیے اس کو, یہ چور ہے, یہ اس کا کام ہے, چوری کرنا اس کا کام ہے. اچھا دوسرے سابق دکھائی دیے, وہ بھی گئے بازار تھیلا لے کے, تھوڑی دیر کے بعد لوٹ کے چلے آیا, خالی تھیلا رکھ دیا. ہم نے کہا سامان کیوں نہیں لائے؟ کہا سامان ہوا تو میں نے کچھ نہیں لیا, قیمت دے دی دکاندار, قیمت دکانداروں کو دے دی. میں نے بستی والا سے پوچھا یہ کون ہے؟ کہنے لگے یہ پاگل ہے, یہ پاگل ہے. عزیز رانے گرامی, امت میں بھی دو طرح کے لوگ ہیں, ایک دو طرح کے لوگ ہیں, ایک اجر رسالت ادا نہیں کرتے, سامان لے لیتے ہیں رسالت کا, نماز بھی پڑھے جا رہے ہیں, روزہ بھی رکھے جا رہے ہیں, حج بھی کیے جا رہے ہیں, زکات بھی کیے جا رہے ہیں, سب کچھ کیے جا رہے ہیں, مگر اجر رسالت نہیں ادا کیا ہے, کسی مال کی قیمت نہیں ادا کی ہے. دوسرے لوگ ہیں, نہ نماز پڑھتے ہیں, نہ روزہ رکھتے ہیں, نہ حج کرتے ہیں, کچھ بھی نہیں کرتے, مگر قیمت ادا کر دیتے ہیں, اجر رسالت دے رہے ہیں, محبت اہل بیت ٹوٹ کے کرتے ہیں, ٹوٹ کے کرتے ہیں. لیکن انکار نہ کیجیے گا, ٹوٹ کے کرتے ہیں, جان دے دیتے ہیں, اپنی جان دے دیتے ہیں اس نام پر, مگر ہے کون؟ पागल है। तो उम्मत में दो तबके हुए, एक चोरों का तबका, एक पागलों का तबका। और जन्नत तो चोरों के लिए बनी है ना, पागलों के लिए बनी है। अजीजा ने ग्रामी, बस मेरी बात समझ गए होंगे आप। तो अजीजा ने ग्रामी इमाम हुसैन के नाम पर जान देना और है, और इमाम हुसैन के हुक्म पे जान देना और है। नाम पे जान दे देना हमेशा देते रहे हैं। हजरत ज़ैनब सल्लल्लाहु अलैहि वसल्लम जब कूफे से तकरीर करके आगे बढ़ी है, कूफे से तकरीर करके जब आगे बढ़ी है, आप जानते हैं क्या हुआ? लोग सर पटक रहे थे अपना, न जाने कितने मर गए, न जाने कितने मर गए। और 4,000 तो हुआ भी निकले जिनसे बर्दाश्त नहीं हुआ, अहले बैत की मोहब्बत में बेचैन हो गए, अहले बैत की मोहब्बत में बेचैन हो गए। 4,000 तो हुआ भी और निकले और अपनी अपनी बीवियों को तलाक दे दिया। और तलाक देने के बाद सबके सब रोते हुए गए कर्बला। 3 दिन तक मातम किया, 3 दिन तक मातम किया। और मातम करने के बाद सबने कहा जान दे दो, शाम में गए सबने जान दे दिया। तलवार वगैरह कुछ नहीं लिया, असला कुछ भी नहीं लिया। जान दे दी जाके शाम में 4,000। आप ये बताइए ये 4,000 थे जब हजरत मुस्लिम आए थे उनके साथ उनके खड़े हो गए होते, जब इमाम हुसैन कर्बला में पहुंचे उस वक्त आ गए होते, या नहीं आए थे, उनसे गलती हो गई थी। अब यह लुटा हुआ काफिला जब उन्होंने देखा तो उन्हें होश आया और उन्होंने जान दे दी। मगर अगर शिया होते तो वो सीधे कर्बला से शाम में जाते, वो कहते सबसे पहले वारिस हुसैन के पास चलना चाहिए, सबसे पहले इमाम की खिदमत में चलना चाहिए, उनसे पूछे कि हमसे ये गलती हो गई है, अब हम क्या करें। इसका मतलब कि उसके कायल ही नहीं थे कि इमाम है, इसके कायल नहीं थे। और इमाम हुसैन को खत भी जो लिखा था वो यही लिखा था, हमारा कोई इमाम नहीं है। कोई शिया ये कह ही नहीं सकता कि हमारा कोई इमाम नहीं है, हम ना देखें इमाम को, ये हमारी बदनसीबी। मगर कोई शिया ये कभी नहीं कहेगा कि हमारा कोई इमाम नहीं है, इमाम तो है, हम नहीं पहचानते, ये हमारी बदनसीबी है, ये हमारी कम नजरी है, ये हमारी कोताही निगाही है कि हम इमाम को ना पहचाने। तो अजीजा ने ग्रामी इमाम जरूर आते रहे सलातो सलाम की इससे मनसूबी मजलिस है। आज 25वीं शब मुहर्रम की, मैंने एक दिन कहा था कि ये अज़ा जो है, अदाकारी जो है, ये गिरिया जो है, ये मजलिसें जो है, ये मातम, ये हमारा एहतजाज है, हमारा एहतजाज है। हो सकता है कोई कभी कहे कि ये एहतजाज कब तक जारी रखो। तो आप सैयद सज्जाद से सबक लीजिए, हाँ सैयद सज्जाद से सबक लीजिए, बिगड़ने की जरूरत नहीं। कोई कहे कि अब इससे क्या फायदा, न इमाम हुसैन को फायदा पहुंचेगा, न किसी को फायदा पहुंचेगा, अब रोने से क्या फायदा, इन आंसुओं से क्या फायदा। तो आप सैयद सज्जाद से सबक लीजिए। सैयद सज्जाद से भी यही कहा था किसी कहने वाले ने कि फरजंदे रसूल बहुत रो चुके, कितना रोएंगे, सुबह को रो रहे हैं, शाम को रो रहे हैं, पानी देखते हैं तो रोना शुरू कर देते हैं, खाना सामने आता है तो रोने लगते हैं, इतना न रोकिए। तो सैयद सज्जाद ने क्या कहा, यही कहा, भाई जिसके 18 यूसुफ एक ही दिन में शहीद कर दिए हैं, वो कैसे न रोए और क्यों न रोए। और सैयद सज्जाद ने इन्हीं आंसुओं से जो इनकलाब पैदा किया है, वो कोई नहीं पैदा कर सकता। मैं इस बारगाह में 2-3 बन का नजराना पेश कर दूं, आंसुओं का वो मुजाहिद पे सरे सिकते रसूल, आंसुओं का वो मुजाहिद पे सरे सिकते रसूल। देखिए अभी भी ये पर्चा आया है, शबी है ताबूत इमाम अलैहिस्सलाम बरामद होने वाली है। आंसुओं का वो मुजाहिद पे सरे सिकते रसूल, जीनत सजदा कुना आबिद बीमार मलूल, وارث زورِ علی شیرِ نیستانِ بدول، جس کے حملوں سے کوئی بانیِ شر بچ نہ سکا، بچ گیا تیغ سے اشکوں سے مگر بچ نہ سکا۔ ہو جو تاریخ میں یہ جلوہ نمائی تو کہو، لشکروں کی ہوئی ہو یوں جو صفائی تو کہو، کہیں اس شان کی دیکھی ہو لڑائی تو کہو، کہیں اس شان کی دیکھی ہو لڑائی تو کہو۔ آپ جنہوں نے پہاڑوں کے جگر توڑ دیے، آتوں نے جگرِ بانیِ شر توڑ دیے، وہ چلی شام کے زندہ میں دوتھاری دوتھاری تلوار، وہ ہلا قصر ستم کانپ اٹھی وہ دیوار، وہ ہلا تخت وہ تاج الٹا وہ بھاگے کفار۔ فوجیں گھبرا کے جہنم کی طرف جانے لگیں، کوفہ کیا موت کی دیوار سے ٹکرانے لگیں۔ وہ بڑھا جانب منبر پہ سرے تشنہ دہن، وہ ہوئی اشکوں کی بوچھار میں آواز بدن، اہل دربار وہ خاموش ہوئے بول اٹھا رن، وہ کٹی رشتہ نسل اموی کی گردن۔ لشکر ظلم پہ اشکوں کی چڑھائی دیکھے، کہہ دو دادا سے کہ پوتے کی لڑائی دیکھے۔ تو سید سجاد نے آنسوؤں سے تاریخ کا رخ توڑا ہے، اور جیسی شکست باطل کو دی ہے ایسی شکست کبھی نہیں۔ سید سجاد نے کربلا کے بعد روتے رہے، 34 سال تک روئے ہیں، اور اس طرح روتے تھے کہ جو سنتا تھا وہ بھی سید سجاد کے ساتھ روتا تھا۔ دعائیں پڑھ رہے ہیں، آنکھوں سے آنسو جاری ہے، نماز پڑھ رہے ہیں، بابا کی نماز یاد آئی، آنسو جاری ہے، چلے جا رہے ہیں۔ اس اصحاب صاحب نے ایک جگہ دیکھا کہ بارش کے بعد دھوپ ہوئی تھی، زمین پر جب دھوپ پڑی، گیلی زمین پر، تو جگہ جگہ سے چھلک گئی تھی، پھٹ گئی تھی، بیٹھ کے رونے لگے۔ پوچھنے والے نے پوچھا، حسین کے مظلوم فرزند، یہاں رونے کا سبب کیا ہے؟ کہا زمین کو دیکھ کے مجھے رونا آ گیا۔ کہا زمین سے کیا تعلق رونے کا؟ کہا میرے بابا کا کلیجہ ایسے ہی پیاس سے جگہ جگہ سے پھٹ گیا۔ اب آپ سوچئے سید سجاد کیوں نہ روتے؟ تو مگر ان آنسوؤں سے سید سجاد نے کتنا بڑا کارنامہ انجام دے دیا، کتنا بڑا، ذرا کبھی سوچا ہے آپ نے؟ علی جب نکلتے تھے مدینے سے جو نکلتے تھے، تو وہ دور آ گیا تھا کہ ایک مرتبہ اندر گئے، معصوم عالم بیٹھے سر جھکائے ہوئے تھے، تو معصوم عالم نے کہا، ابو الحسن میں جانتی ہوں کہ آپ کے دل کو تکلیف ہے، میں نے سنا ہے کہ لوگوں نے آپ کو سلام کرنا چھوڑ دیا ہے، سڑک کے علی نے جواب دیا، بنت رسول سلام کا نہ کرتے مگر سوال سلام کا جواب دینا چھوڑ دیا ہے، میں سلام کرتا ہوں تو میرے سلام کا جواب نہیں دیتے۔ وہ منزل تھی امام مولا متقیان کی، امام حسن جب راستہ چلتے تھے لوگ راستہ روک لیتے تھے، آپ چلے جا رہے ہیں، ایک ظالم آیا، ایک شریر آیا، ادھر کھڑا ہو گیا، مولا متقیان کو برا کہنے لگا، امام حسن نے کہا بھائی کوئی ضرورت ہو تو میں پوری کر دوں، مگر آپ دیکھ رہے ہیں امام حسن کو بھی راستہ نہیں ملتا تھا۔ امام حسین جب کربلا میں آئے ہیں تو یہ عرب کے لوگ تھے، جو کوئی خنجر لے کے آیا تھا، کوئی نیزے لے کے آیا تھا، جس کو کوئی اسلحہ نہیں ملا تھا، وہ ہاتھوں میں پتھر لے کے آیا تھا، کوئی ہمدردی کرنے والا نہیں تھا، کوئی یہ کہنے والا نہیں تھا کہ حسین کے بچے پیاسے ہیں، تھوڑا پانی سے میں نے پہنچا دوں۔ مگر سید سجاد نے جب تاریخ بدلی ہے اور تاریخ کا رخ موڑا ہے، تو کیا عالم ہو گیا؟ وہی مدینہ ہے جہاں علی کے سلام کا جواب لوگ نہیں دیتے تھے، وہی مدینہ ہے۔ سید سجاد گھر سے نکلے، ایک قصاب نے دوسرے قصاب سے کہا آپ کی دکانیں بند کر دو، حسین کا مظلوم لال نکلا ہے، اگر کٹی ہوئی گوسفند کی گردن پر نظر پڑ گئی اشک آگے گر جائیں گے۔ میں کہوں گا اہل مدینہ اتنی ہمدردی کہاں سے پیدا ہو گئی؟ اللہ اللہ سید سجاد کے آنسو۔ آپ نے وہ واقعہ سنا ہوگا جب ہمارا چوتھا امام حج کے خانہ کعبہ کے اندر داخل ہونا چاہتا ہے، اور ادھر ہشام جو حاکم مدینہ کا، اسے جگہ نہیں ملی اندر جانے کی، باہر بیٹھ گیا امام، اس نے میں دیکھا किसी ने सच्चा सर झुका है, वो आगे बढ़ रहे हैं, इधर उधर किसी तरफ नहीं देख रहे हैं, पाप रहना है, अमामा सर के ऊपर है, आहिस्ता आहिस्ता चले जा रहे हैं, लब्बैक अल्लाहुम्मा लब्बैक, लब्बैक अल्लाहुम्मा लब्बैक। और जैसे ही दाखिल हुए सारा मजमा काई की तरह फटने लगा, बादशाह को रास्ता नहीं मिला था, सीधे सज्जाद को रास्ता मिल गया। गए, जाने के बाद हजरत असद को बोसा दिया, तवाफ किया, वापस हो गए तजाहुल अरमाना के तौर पर। हिशाम ने कहा ये कौन था, और वही वक्त था, वही वक्त था कि फरंदक के सीने में रूह ईमानी बेदार हुई, तब के उन्होंने शेर पढ़ा कि ये वो हैं कि जिनके कदमों की चाप खाने काबा पहचानता है। अगर ये न जानते तो हजरत असद खुद इनके कदमों को बोसा देने के लिए चला आता। तो अजीजाने ग्रामी, ये इंकलाब कैसे पैदा हो गया, इतनी हमदर्दी कहाँ से पैदा हो गई? ये नहीं आंसुओं का सदका था, आंसुओं का फैज था, आंसुओं का असर था। सैयद सज्जाद ने बताया कि इन्हीं आंसुओं से तुम भी काम लेना, जब देख लेना कि सारी दुनिया तुम्हारे दुश्मन है, आंसू तुम्हें पनाह देंगे, आंसू तुम्हें पनाह देंगे। सैयद सज्जाद रोते रहे और सैयद सज्जाद की तरह से जवाब भी देना चाहिए, भाई जिसके 18 लाल 18 यूसुफ एक दिन में जुदा हो गए, वो क्यों न रोए? असाफ से कोई कहे कि रोने से क्या फायदा, आप भी कहिए भाई हम कैसे भूल जाएं उस प्यासे सिपाही को। 3 दिन का प्यासा था, दरिया में गया, चिल्लों में पानी भरा, मगर होठों को तर नहीं किया। हम कैसे भुला दें उस कड़ियल जवान को कि जिसने 18 साल की कड़ियल जवानी में मुस्कुरा के सीने पर बच्चे का फल खाया। हम कैसे भुला दें उस नन्हे से बच्चे को कि जिसके गले पर जब फीर लगा तो होठों पर मुस्कुराहट आ गई। हम कैसे भुला दें उस बूढ़े नवाजी को कि जिसने वक्त आखिर खाके करबला जमा करके उस पर सजदा किया है। हमें हमारे सीने में एक हसास दिल है, हमें शरीफ माओ ने दूध पिलाया है, हम कैसे भुला दें? और हम इसीलिए उनको याद करते हैं कि तारीफ इंसानी को, आज की इंसानियत को, हमेशा की इंसानियत को कुछ किरदारों की जरूरत है। तो सैयद सज्जाद ने इस तरह लोगों का मिजाज बदल दिया था, लोगों की नफ्सियात बदल दी थी। अब निकलते हैं सैयद सज्जाद तो पूरे मदीने में शोर हो जाता है, हुसैन का मजलूम बेटा निकला है। चले जा रहे हैं सैयद सज्जाद, रवायत कहती है कि पत्ता अपने गोस्तन के रस्सी खाने हुए चला जा रहा था, इमाम ने देख लिया, नजर पड़ गई, दौड़ पड़े आवाज दी, फसा रुक गया, करीब गए, कहाँ ले जा रहे हो? कहाँ जिबा करने के लिए ले जा रहा हूँ। कहा अच्छा जा रहे हो, मेरी एक ख्वाहिश है, मेरी एक दरख्वास्त है, उसे पूरा कर देना। उसने कहा कौन क्या कहना चाहते हैं आप बताइए तो। सैयद सज्जाद ने कहा मैं इतनी दरख्वास्त है कि जिबा करने से पहले थोड़ा सा पानी से पिला देना। मैं इतना सुनना था कि उसने तड़प के कहा कि हम किसी जानवर को बगैर पानी पिलाए कभी जिबा नहीं करते, पहले पानी पिला लेते हैं तब जिबा करते हैं। हाय करबला का रुखिया दीवार में, हाय बाबा यहाँ जानवर में प्यासे नहीं दिमाग किए जाते, आपको करबला में 3 दिन का प्यासा शहीद कर दिया गया। सैयद सज्जाद बस एक आखिरी रवायत और उसके बाद इमाम की शहादत के 2 सफरे और आपकी रहमत तमाम। ये सैयद सज्जाद शाम में मदीने सैयद सज्जाद आ गए हैं, हजरत ज़ैनब की शहादत हो चुकी है सन 62 हिजरी में, वाक़ करबला के 1 साल बाद। सैयद सज्जाद मदीने में है और मदीने में इब्ने ज़ुबैर ने कब्ज़ा कर लिया है और एक एक अमदी को चुन चुन के मारा जा रहा है। मरमान वहाँ का हाकिम था, हाकिम मदीना था, शाम की तरफ से मुअक्किद किया गया था, उसको कहीं ठिकाना नहीं मिलता, वो रात के अंधेरे में अपने बाल बच्चों को लिए हुए ठोकरे खा रहा है, कुछ समझ में नहीं आया। उसने कहा उसी दरवाजे पर चलो जहाँ से कोई साहिल वापस नहीं जाता। सैयद सज्जाद के दरवाजे पर आया, दरवाज़ा खटखटाया, सैयद सज्जाद निकले, देखा एक ऐसा शख्स खड़ा हुआ है जो सबसे बड़ा दुश्मन था अहले बैत रसूल का। सैयद सज्जाद ने देखा, सर झुकाया, कहा किस लिए आए हो? कहा पनाह मांगने के लिए आया हूँ, चारों तरफ मेरे खून के प्यासे दौड़ रहे हैं, इब्ने ज़ुबैर के सिपाही उनकी फौजें गिरफ्तार कर लेंगी, हमें कत्ल कर देंगी। आपने दरवाज़ा खोल दिया और खोल के दूसरा दरवाज़ा खोल दिया और अंदर चले गए। उससे कहा यहाँ जाके तुम क़याम करो अपने बच्चों के साथ, और अपने अस्हाब से कहा उनके खाने पीने का सारा इंतजाम कर दो, कोई तकलीफ न हो। मरवान रहा, रहने के बाद जब कई दिन के बाद हालात कुछ साजगार हुए, वापस गया शाम, और जब शाम वापस गया यजीद वासले जहन्नम हुआ, मरवान खलीफा बना। जब खलीफा बन गया तो उसने गवर्नर मुअय्यन किया मदीने में दूसरे को, और जब मुअय्यन किया तो ये हुक्म दिया कि एक एक को कत्ल कर दो, जिस पर ज़रा सा भी शुबा हो किसी को न छोड़ना, खा जवान हो खा बच्चे, अहले मदीना लाइन पर खड़ा करके सबके गर्दनें कटवा दो, जिस पर ज़रा से भी बगावत का शुबा हो। मैं इतना करना कि सैयद सज्जाद का कोई आदमी न कत्ल होने पाए, इसलिए कि उन्होंने उस पर बहुत बड़ा एहसान किया है। रवायत कहती है कि हाकिम मदीना ने बहुत से मदीने के लोगों को गिरफ्तार किया, सबके गले रस्सियों से बंधे हुए हैं, दरबार में ला के खड़े कर दिए गए, हाकिम बैठा हुआ है, हाकिम मदीना, किसी ने याद दिलाया कि खलीफा वक्त ने यह कहा है कि सैयद सज्जाद का कोई आदमी कत्ल न होने पाए। उसने अपने एक आदमी से कहा जाकर सैयद सज्जाद को बुला लाओ, आके देख लें इनमें कोई उनका आदमी तो नहीं है। सैयद सज्जाद के पास आदमी आया, आप अपने घर से उठे चले चले दरबार के दरवाजे तक पहुँचे, दरवाजे में देखा सामने मंदिर नजर पड़ा कि बहुत से लोग खड़े हैं और उनके गले बंधे हुए हैं, वही चौखट पे बैठ के रोना शुरू कर दिया। जब चौखट पे बैठ के रोना शुरू किया, वह एक मरतबा हाकिम मदीना तड़प के उठा, करीब आया, हुसैन के मतलू फर्जन यहाँ बैठ के क्यों रो रहे हैं? कहा भाई मुझसे बंधे हुए गले नहीं देखे जाते, अल्लाह अल्लाह वो बीमार सैयद सज्जाद के जो गैरों का बंधा हुआ गला न देख सकता था, कैसे देखा होगा सकीना का बंधा हुआ गला, बाखर का बंधा हुआ गला, जैनब के बंधे हुए बाजू, अल्लाह अल्लाह और हुसैन का वो रोने वाला। इसी तारीख 25वीं तारीख थी, सफर की कि दुनिया से रुख्सत हो गया, उसी तरह रुख्सत हुआ जिस तरह इमाम हसन दुनिया से रुख्सत हुए थे, मगर पूरे मदीने में कोहराम मच गया, पूरे मदीने में कोहराम मच गया। रावी कहता है कि जिस वक्त मैयत उठी है और बकी में ला के रखी गई है और इमाम मोहम्मद बाकर अलैहिस्सलाम आगे खड़े हो गए और खड़े होने के बाद नमाज की तकबीरें कहना शुरू की है, तो ऐसा लगता था कि दरो दीवार से तकबीर की आवाज़ आ रही है, आसमान से तकबीर की आवाज़ आ रही है, जमीन के से तकबीर की आवाज़ आ रही है। मैं कहूँगा सैयद सज्जाद, आज आपका जनाजा आपका ताबूत शान से उठा है, वो लोग जो मानने वाले नहीं थे, जो बॉक्स सीने में रखते थे, आपने अपने आंसुओं से उन्हें भी शिकल दे दी, आपके जनाजे में शरीक हैं, मगर अल्लाह अल्लाह वो वक्त जब आप जा रहे थे करबला से, बाप की पामाल लाश में नजर पड़ी, आपको गशाने वाला था, एक मर्तबा जैनब तड़प के आगे बढ़ी, बीमार के बाजुओं को थाम लिया, अरे कैसे सैयद सज्जाद ने बर्दाश्त किया होगा, लोग के कहते थे इन्हें छोड़ के जाऊं कैसे, हथकड़ी हाथों में है, कब्र बनाऊं कैसे, अरे तन्हा हूँ, इतने जनाजों को उठाऊं कैसे, जाने क्यों असर के हंगाम कयामत न उठी, हाय बेटा मौजूद था और बाप की मैयत न उठी। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। मातम हो जाए।